नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोभिड 19का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
नमस्कार। नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोभिड 19का बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सँगै हरेक साता जस्तै आज पनि हामी आएका छौ। आज कार्यक्रम लहरको 11 भाग
सन्चो बिसन्चोको गएको भागमा हामीले कोभिड 19 रोग, यसको रोकथाम तथा फागुन 23 गते आइतबारदेखि सञ्चालन भएको 65 वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोभिड खोप लगाउने कार्यक्रमका बारेमा विस्तृत रूपमा छलफल गरेका थियौं।
यहाँ धेरै प्रश्नहरू आइरहेको छ, मैले चाहिँ मुटुको रोगको लागि यो औषधि खाइरहेको छु, ब्लड प्रेसरको लागि यो औषधि खाइरहेको छु, सुगरको लागि यो औषधि खाइरहेको छु, कोलेस्ट्रोलको लागि यो औषधि खाइरहेको छु, योहरू चाहिँ भ्याक्सिन लगाउन नमिल्ने अवस्था होइन।
यसका साथै माने भन्ज्याङको कहानी उज्यालो किरणमा माने भन्ज्याङका युवाहरूले सुरु गरेको हात्तीपाइले कालाजार र कोभिड 19को बारेको जनचेतनामूलक अभियान देशका अरू प्रदेश अनि पालिकाहरूमा समेत विस्तार हुँदै गइरहेको सन्दर्भ पनि सुनेका थियौं।
यस गैराकोट स्रोत केन्द्रमा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूलाई आजको अन्तर्क्रिया कार्यक्रममा स्वागत छ है। अब भने हामी आफ्नो ठाउँको समस्याहरू के छन् भनेर छलफल गरौँ है त।
हुन्छ बरु म नै सुरु गर्छु है।
रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको खण्डमा भने हामीले कालाजार रोग निवारण राष्ट्रिय कार्यक्रमका सन्दर्भमा प्रदेश एकको अवस्थाको बारेमा छलफल गर्नेछौ।
पहिला चाहिँ कालाजारलाई नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर भन्थ्यो र त्यही अनुसारले नेग्लेक्टेड पनि थियो होइन। अहिले चाहिँ अब केन्द्रबाट साथसाथै चाहिँ प्रदेशबाट पनि बिरामी खोज पड़तालको लागि भनेर कार्यक्रमहरू राखिएको अवस्था पनि छ।
त्यसै गरी आज माने भन्ज्याङको कहानी उज्यालो किरणमा देशका विभिन्न ठाउँका युवाहरू व्हाट्सएप ग्रुपमा जोडिएर आफ्नो समुदायमा कालाजार, हात्तीपाइले जस्ता रोग निवारणका लागि के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछन्।
अरू साथीहरू आजको यो व्हाट्सएप ग्रुप कलमा जोइन हुनुहुन्न होला। हामी 3 मात्र होला।
हैन, ठिकै छ नि, आज हामी मात्र भए पनि कुरा गरौँ।
हो नि, हामीले मात्रै पनि त छलफल गर्न सक्छौँ होइन त।
यसका साथै अन्य सचेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोस् है।
नेपालमा राष्ट्रिय स्तरमा कालाजार निवारणका कार्यक्रमहरू सन् 2005 अर्थात् 15 वर्ष अगाडिदेखि सुरु भएको हो। सुरुमा 2015 कालाजार रोग निवारण गर्ने उद्देश्यले सुरु भए तापनि केही जिल्लाहरूमा कालाजार निवारणका आधारभूत मापदण्डहरू पूरा नभएको कारणले यो रोग निवारणका कार्यक्रमहरू अहिलेसम्म पनि जारी छन्। कालाजार रोग निवारणको आधारभूत मापदण्ड भन्नाले प्रति 10,000 जनसङ्ख्यामा कालाजार रोगीहरूको संख्या 1 कम भएमा मात्रै रोग निवारण भएको मानिन्छ।
सन् 2005 कालाजार रोग निवारण कार्यक्रम लागू भएपछि कालाजार रोगीको संख्यामा उल्लेख्य कमी आए तापनि पूर्ण रूपमा कालाजार निवारणका लागि भने अझै पनि चुनौतीहरू छन्। सुरुमा तराईका 12 जिल्लामा मात्र देखा परेको कालाजार पछिल्लो पटक ओखलढुङ्गा, कालीकोट जस्ता हिमाली र पहाडी जिल्लामा देखिनु यस्ता जिल्लामा प्रति 10,000 जनसङ्ख्यामा रोगीको संख्या 1 बढी हुनु जस्ता कारणले कालाजार रोग निवारणमा चुनौती थपिएको हो।
अहिले नेपालमा कालाजार रोग 69 जिल्लाहरूमा पाइएको छ भने यस रोगबाट करिब 85 लाख जनसङ्ख्या प्रभावित रहेको पाइएको छ। यसबाट के बुझिन्छ भने यो रोगबाट बच्ने उपाय गरिएन भने जुनसुकै भौगोलिक परिवेश, उमेर समूह र लिङ्गको व्यक्ति पनि कालाजार रोगबाट प्रभावित हुन सक्छ।
सुरुमा तराईका जिल्लाहरूमा मात्र देखा परेको भनेर सोही अनुसार नीति तथा कार्यक्रमहरू तय गरिएको थियो। अहिले तराई, पहाड र हिमाली जिल्लाहरूमा पनि रोग देखिन थालेपछि नीति तथा कार्यक्रमहरूमा पनि सोही अनुसारको परिवर्तन ल्याइएको छ। पछिल्लो पटक सन् 2020 निवारण गर्ने लक्ष्यका साथ काम भइरहेकोमा अहिले विश्व स्वास्थ्य संगठनले नेपालमा यो रोग सन् 2025 निवारण गर्ने उद्देश्य राखेको छ र सोही अनुसार राष्ट्रिय तथा प्रादेशिक रूपमा कार्यक्रमहरू पनि तय गरिएका छन्।
आज हामीले प्रदेश एकका जिल्लाहरूमा कालाजार रोग र राष्ट्रिय कालाजार निवारण कार्यक्रममा त्यस प्रदेशको अवस्थाका बारेमा एक्सिलरेटिङ द सस्टेनेबल कन्ट्रोल एन्ड एलिमिनेसन अफ नेग्लेक्टेड ट्रपिकल डिजिजेज अर्थात् एसेन्ड कार्यक्रमका लागि प्रदेश एकका नन ट्रपिकल डिजिज प्रादेशिक संयोजक करिश्मा सापकोटासँग कुराकानी गरेका छौँ। सुनौ अब त्यही कुराकानी।
हाम्रो स्यान्ड फ्लाइ जुन हाम्रो भुसुनाको टोकाइबाट सर्ने गर्दछ नि होइन, त्यसले गर्दाखेरि चाहिँ कालाजार लागिसके पछाडि उसको छालाहरू चाहिँ होइन कालो हुँदै गएको अवस्थाहरू देख्नु भएको छ होइन। त्यो अनुसारले चाहिँ उहाँहरूले अब कालाजार लागेको बिरामी हो भनेपछि उपचार पाउन पर्छ भनेर अस्पतालहरू पठाउने समुदायबाट नै त्यो पनि गर्नुहुन्छ। अर्को भनेको चाहिँ त्यसको लागि चाहिँ अहिले हामीले हाम्रो तर्फबाट भनेको चाहिँ हाम्रो कम्युनिटी समुदायको मानिसहरूमा चाहिँ जागरुक गराउनुको लागि चाहिँ आइसी मेटेरियल भन्छौँ, जसमा चाहिँ कालाजारको बारेमा चाहिँ हामीले लेखेको हुन्छौँ। त्यसलाई चाहिँ कसरी चाहिँ कालाजार चाहिँ हाम्रो समुदायबाट चाहिँ कम गर्न सकिन्छ अथवा चाहिँ त्यसलाई चाहिँ हटाउन सकिन्छ भनेर चाहिँ जुन हामीले वितरण गरेको छ त्यो अनुसारले पनि उहाँहरूले चाहिँ आफ्नो घर वरिपरि सरसफाइ राख्न होइन, त्यस्तै गरेर चाहिँ अब सकेसम्म चाहिँ यो ओसिलो ठाउँहरू हुन नदिनलाई चाहिँ अब माटोको घर छ भने त्यसलाई चाहिँ पुर्ने होइन, अब नियमित रूपमा लिपपोत गर्ने अथवा चाहिँ फोहोर पानीहरू चाहिँ जम्मा हुन नदिने त्योहरू चाहिँ गरिरहनु भएको पनि छ।
प्रदेश एकमा तापेजुङदेखि घुर्मीसम्म अथवा उतापट्टि झापादेखि यतापट्टि सोलुखुम्बुसम्म यो प्रदेश एकको अवस्था कस्तो छ कालाजारको परिप्रेक्ष्यमा अथवा सन्दर्भमा?
कालाजार अहिले स्पेसिफिक यही ठाउँमा नै देखा पर्छ, जस्तै हाम्रो धेरै गर्मी हुने ठाउँ अथवा उष्ण ठाउँ भन्छौँ हामी होइन, त्यही ठाउँमा मात्र नभएर चाहिँ पहाडी अथवा हिमाली ठाउँहरूमा पनि देखिन थालेको अवस्था छ होइन। त्यो भएकोले गर्दाखेरि चाहिँ अब यही क्षेत्रमा मात्र नभएर अब हिमाली क्षेत्रमा पनि देखा पर्दाखेरि चाहिँ हरेक व्यक्तिहरू होइन हरेक समुदायका व्यक्तिहरू चाहिँ जागरण हुन पनि आवश्यक छ, भए पनि रहनु भएको छ। त्यस अनुरूप पनि अब कतिपय स्पेसिफिक भन्न पर्दाखेरि चाहिँ हाम्रो ओखलढुङ्गामा अहिले कालाजार आउटब्रेक भन्छौँ हामी होइन, केसेसहरू त्यहाँबाट रिपोर्ट भइरहेको छ होइन। त्यो अवस्थामा चाहिँ अब त्यहाँ हाम्रो स्वास्थ्यको क्षेत्रबाट चाहिँ एक्टिभ केस डिटेक्सन भन्छौँ, जसमा चाहिँ अब किन चाहिँ त्यहाँ कालाजारको बिरामीहरू चाहिँ धेरै रिपोर्ट भइरहनु भएको छ, कारण के भन्ने कुराको लागि पनि डिटेक्सन गरियो होइन। त्यस पछाडि भेटेको केसहरूलाई पनि अस्पतालमा चाहिँ ट्रिटमेन्टको लागि पठाइएको अवस्थाहरू भएकोले गर्दाखेरि चाहिँ अब स्पेसिफिक यही ठाउँमा नै देखा पर्छ अथवा गर्मी क्षेत्रमा त्यस्तोमा मात्र देखा पर्छ भनेर पनि भन्न सकिने अवस्था चाहिँ नरहेको पनि छ।
कालाजार सम्बन्धी सरकारी कार्यक्रमको प्रावधानहरू कस्तो छ?
पहिला चाहिँ हामी यसलाई कालाजारलाई नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर भन्थ्यो र त्यही अनुसारले नेग्लेक्टेड पनि थियो होइन। अहिले चाहिँ अब केन्द्रबाट साथसाथै चाहिँ प्रदेशबाट पनि कालाजारको बिरामी खोज पड़तालको लागि भनेर कार्यक्रमहरू राखिएको अवस्था पनि छ।
जस्तो अघि यहाँले ओखलढुङ्गाको कुराकानी गर्नुभयो, ओखलढुङ्गा बाहेक अरू कुन कुन जिल्लाहरू यसको प्रभावमा छन्? पूर्वाञ्चल अथवा प्रदेश एकको जिल्लाहरू मध्ये सबभन्दा ज्यादा यहाँहरूको शंकामा रहेका ठाउँहरू कहाँ हुन्?
सम्ममा हाम्रो यो फिस्कल इयर नसकिँदै पनि 15-20 बिरामीहरू रिपोर्ट भइसक्नु अब भएको अवस्थामा चाहिँ यही ठाउँ नै प्रभावित क्षेत्र सेन्टिनल साइट भनेर चाहिँ भन्न अलिकति अप्ठ्यारो रह्यो अहिलेलाई होइन। मोरङ भयो होइन, सुनसरी भयो, त्यहाँबाट पनि केसहरू चाहिँ रिपोर्ट चाहिँ भइरहनु चाहिँ भएको छ। इभन हाम्रो यो बिपिकेएचएस भन्छौँ हामी होइन, त्यहाँ चाहिँ अब ट्रिटमेन्ट सेन्टर रहेकोले गर्दाखेरि इभन 2 प्रदेशबाट पनि ट्रिटमेन्टको लागि आउनु भएको अवस्था पनि छ।
अब अर्को कुरा, जुन स्वास्थ्य संस्थामा निशुल्क उपचार गरिन्छ भनिएको छ र ओडामा रहेका एफसिएचबीहरूले आफ्नो कालाजारका बिरामीहरूका लागि कसरी सघाउन सक्छन्? स्वास्थ्य संस्था र ओडामा रहेका एफसिएचबीहरूको के यसमा योगदान हुन सक्छ?
यसमा चाहिँ अहिले नेपाल सरकारले जुन अहिले यो कालाजारको बिरामीहरूलाई चाहिँ आफ्नो उपचार केन्द्रमा आइपुगुन् होइन, अनि उनीहरूले पनि अब पाउनुपर्ने स्वास्थ्य सुविधाहरू पाउन् अथवा उपचार चाहिँ समयमा पाउन् भनेर यातायात खर्चको व्यवस्था पनि गर्नुभएको छ। त्यो भएकोले गर्दाखेरि चाहिँ कमसेकम उहाँहरूले मसँग यातायात खर्च म बेहोर्न सक्दिनँ भन्ने हिसाबले चाहिँ उपचारबाट वञ्चित हुनुपर्ने अवस्था चाहिँ छैन यो समयमा होइन। अहिले एफसिएचबी अथवा स्वयंसेविका भन्छौँ उहाँहरूको रोल त एकदमै निकै नै ठुलो छ होइन, जसमा चाहिँ अब उहाँहरू सबै घर दैलो पनि पुग्नु पुग्नु भएकोले गर्दाखेरि चाहिँ अब कुन घरमा को बिरामी हुनुहुन्छ भन्ने कुरा त उहाँहरूलाई पत्ता त भइ नै हाल्छ होइन। कालाजारको रोगीहरूमा देखिन सक्ने लक्षण अथवा चाहिँ कस्तो कारणले गर्दाखेरि चाहिँ कालाजार फैलिन सक्छ भन्ने कुराहरूको जानकारी पनि समयमा दिन सक्यो, समयमा उपचार गराउनलाई चाहिँ कस्तो ठाउँमा चाहिँ पठाउन सकिन्छ भन्ने कुराको जानकारी भयो भने चाहिँ अझ समयमा नै उपचार पाउनलाई जुन रिफर गर्ने चलन छ त्यो चाहिँ समयमै हुन सकिन्छ।
हामी हिउँदबाट बिस्तारै गर्मी महिनातिर पस्दैछौँ अथवा जाँदैछौँ, यो बेलामा कालाजारको केही अन्तर सम्बन्ध छ यो मौसमसँग?
यो बेलामा पनि कालाजारको बिरामीहरू देख्न सकिने अवस्था चाहिँ छ होइन। प्राय हामी यो गर्मी मौसममा अथवा पानी पर्ने मौसममा कालाजारको बिरामीहरू भेट्छौँ भन्दा भन्दै पनि जाडो महिनामा पनि ओखलढुङ्गा कि एक्जाम्पल दिन पर्दाखेरि बिरामी भेटिनु भएको अवस्था थियो कि, त्यो कारणले गर्दाखेरि चाहिँ अब त्यसलाई सम्बन्ध छ चाहिँ हामी भन्न पनि सक्यौँ नि त। कालाजारलाई चाहिँ प्रिभेन्ट गर्नलाई के गर्न सक्छौँ भन्दाखेरि घर वरिपरि सरसफाइ राख्न पर्यो होइन, साँझ परिसके पछाडि चाहिँ बाहिर निस्किनै पर्यो, हिँड्नै पर्यो भने चाहिँ तेल लाउने अथवा चाहिँ हामी अहिले क्रिमै पाउँछ होइन टोकाहरूबाट बच्नलाई, त्योहरू चाहिँ प्रयोग गर्न सक्यौँ। अथवा चाहिँ सुत्दाखेरि चाहिँ झुलको नियमित प्रयोग गर्न पर्यो, माटोको घर छ ओसिलो हुने ठाउँ छ भने चाहिँ खाटमा सुत्न पर्यो जसले गर्दाखेरि टोकाहरूबाट बच्न सक्यौँ।
प्रदेश एकका जिल्लाहरूमा कालाजार रोगको अवस्थाका बारेमा हामी सबैले बुझ्ने गरी जानकारी दिनुभएकोमा करिश्मा सापकोटाप्रति हामी आभारी छौँ।
सापकोटाजीले भन्नुभएको जस्तो कालाजार रोग सार्ने भुसुनाहरू तराई मात्र नभई पहाडी तथा हिमाली भेगमा सर्दै गएको देखिएकोले हामी जुनसुकै भौगोलिक परिवेशमा बसोबास गर्ने नेपालीहरू पनि यस रोगबाट बच्न, भुसुनाको टोकाइबाट बच्नका लागि सचेत हुनु अति नै आवश्यक छ।
नमस्कार दाजु, के छ त सन्चो बिसन्चो बाहिरै सुतिराख्नु भएको छ त, के भयो? अनि भाउजू खोइ त
को हो? ए महिला स्वास्थ्य स्वयंसेवीका नानी पो। भाउजू त अलिकति मकै लिएर घट्टतिर गएकी छ, म त खैके खैके, ज्वरो आएको पनि 14-15 दिन भइसक्यो, वाक वाक पनि लाग्छ, खान पनि मन लाग्दैन, त्यसै सुतिरह्यो भने बस न नानी कुर्सी तानेर।
दाई त दुब्लाए जस्तो पनि लाग्यो मलाई त, अनि केही औषधि खानु भएको, स्वास्थ्य संस्थामा जचाउन जानु भएको छैन त?
छैन नानी, सामान्य ज्वरो 2-4 दिन आउँछ आफै जान्छ भनेर निच मारेर बसेको, गाह्रो गाह्रो पार्ला जस्तो पो भयो त।
रोगलाई हेलचेक्राइ गर्नहरू लुकाउन हुन्न दाई, मेरो माइतमा फुपूलाई पनि 1 महिना अघि 15-16 दिनसम्म तपाईँलाई जस्तै ज्वरो आएर अस्पताल जानुभएको, कालाजार पो भएको रहेछ त। धन्न उपचार पछि सन्चो हुनुभयो, केही दिन मात्रै ढिला भएको भए त अवस्था अझै जटिल हुन्थ्यो भन्नुहुन्थ्यो रे स्वास्थ्य कर्मीले।
रोग पनि के हुन् के तिम्री भाउजू आइपुग्ने बित्तिकै स्वास्थ्य संस्था जान्छु नानी म पनि।
नातिनुहोस् दाई, कालाजार नै भएको भए पनि केही दिन अस्पताल भर्ना भएर उपचार गरेपछि निको हुन्छ, सबै प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पतालहरूमा कालाजारको निशुल्क जाँच हुन्छ अनि सम्पूर्ण उपचार निशुल्क हुन्छ, पैसै पर्दैन। बरु नेपाल सरकारले कालाजारका बिरामीहरूलाई उपचारका लागि तोकिएका सरकारी अस्पतालहरूमा आउँदा जाँदाको यातायात खर्च बापत 2,000 रुपियाँ पनि उपलब्ध गराउँछ नि।
धन्यवाद नानी, यति धेरै जानकारी रहेछ तिमीसँग, कति राम्रो सरकारी व्यवस्था पनि रहेछ, बिरामीको आफ्नो पैसा पनि नपर्ने, उपचार पनि हुने। तिम्री भाउजू आउने बित्तिकै खाना खाएपछि आजै स्वास्थ्य संस्था जान्छु।
हो त नि, रोगलाई हेलचेक्राइ गर्न र लुकाउन हुन्न, बेलैमा उपचार गरे निको हुन्छ। अनि नि दाई, कालाजार एक किसिमको भुसुनाको टोकाइबाट सर्ने भएकाले आफ्नो घर आँगन गोठ सधैँ सफा राख्नुपर्छ, साथै व्यक्तिगत सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो कान्तिपुर राष्ट्रव्यापी एफएम फ्रिक्वेन्सीहरू क्रमशः 96.1 र 101.8 मेगाहर्जका साथसाथै www.radiokantipur.com मार्फत अनलाइनबाट पनि प्रत्येक शनिबार बेलुकी 5:30 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि 2 आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटीसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 अर्थात् 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 अर्थात् 9801571789 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला।
साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा अब भने माने भन्ज्याङको कहानी उज्यालो किरण सुन्ने पालो। आज माने भन्ज्याङको कहानी उज्यालो किरणमा देशका विभिन्न ठाउँका युवाहरू वाट्सएप ग्रुपमा जोडिएर आफ्नो समुदायमा कालाजार हात्तीपाइले जस्ता रोग निवारणका लागि के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछन्। यसका साथै यही अभियान अन्तर्गत स्कुल शिक्षा कार्यक्रम सञ्चालन भएको बारेमा हामीले थाहा पाउनेछौँ। आउनुहोस् हामी पनि सुनौ माने भन्ज्याङको कहानी उज्यालो किरण।
नमस्कार सोनिया जी।
नमस्कार। नमस्कार वन्दना जी।
दुबै जनालाई नमस्कार छ है।
ओहो रोशन जी तपाई पनि नमस्कार है। नमस्कार।
हजुर म पनि। हाम्रो सोनिया जीले व्हाट्सएप ग्रुप पनि बनाउनु भएको रहेछ अनि फोन पनि गर्नुभयो अनि ग्रुपमा जोइन नहुने त कुरै भएन।
सही कुरा। बरु धन्यवाद छ है सोनिया जी हजुरलाई।
हजुर हामी दूरीको हिसाबले टाढा भए पनि प्रविधिले हामीलाई नजिक बनाएको छ। त्यही भएर यो ग्रुप बनाएको अनि यसको फाइदा फोन गर्दाखेरि फोनको दस्तुर पनि नलाग्ने हैन त?
हो नि। अनि सोनिया जीले सही गर्नुभयो। अब यो ग्रुपबाट हामीले आफ्नो आफ्नो ठाउँमा के काम गरिरहेका छौँ जानकारी दिन पाइन्छ।
त्यो त हो। हामीले यसरी छलफल गर्यौँ भने एकअर्काको ठाउँको बारेमा जानकारी पाउँछौँ।
हो नि। बरु अरू साथीहरू आजको यो व्हाट्सएप ग्रुप कलमा जोइन हुनुहुन्न होला। हामी तिनजना मात्र होला।
होइन ठिकै छ नि, आज हामी मात्र भए पनि कुरा गरौँ।
हो नि, हामीले मात्रै पनि त छलफल गर्न सक्छौँ होइन त?
हुन्छ। बरु यो हप्ता हामीले कालाजार रोगको बारेमा जनचेतनामूलक कार्यक्रम गर्न लागेका छौँ र यसमा पालिकाले पनि सहयोग गरेको छ।
ओहो गजब राम्रो।
बरु तपाईँहरूले त पहिला नै कार्यक्रम गरिसक्नुभयो क्यारे, यसो हाम्रो कार्यक्रमको लागि पनि सल्लाह दिनुहुन्छ कि भनेर।
अरे भइहाल्छ नि सोनियाजी, अब त्यति पनि हामी गर्दैनौँ त कि कसो रोशनजी?
हो नि। ल म भन्छु है त, हामीले कालाजार रोग न्यूनीकरणको लागि रेडियो नाटक, सडक नाटक र स्कुलमा गएर विद्यार्थी भाइ बहिनीलाई कालाजार रोगको बारेमा जानकारी पनि गराएका थियौँ
जी।
अनि हामीले चाहिँ आमा समूह, युवा समूह, बस्ती बस्तीमा जनचेतनामूलक सन्देश बजाएर छलफल पनि गरेका थियौँ।
ए हो र?
हो नि। बरु तपाईँहरूले के कार्यक्रम गर्ने भनेर सोच्नु भएको छ?
हामीले पनि तपाईँहरूले जस्तै नै हो र यसपालि हामीले सोसल मिडिया अर्थात् फेसबुकहरूमा विभिन्न जनचेतनामूलक फोटोहरू बनाएर पोस्ट गर्ने पनि सोचेका छौँ। सकेसम्म भिडियोहरू पनि बनाउँछौँ होला।
ओहो धेरै राम्रो सोनियाजी। अनि अर्को कुरा भनेको, अहिले सोसल मिडियाको धेरै दुरुपयोग पनि भइरहेको छ, त्यतातिर चाहिँ हामीले विचार पुर्याउनु पर्छ होला है।
त्यो त हो। फेसबुक दिनभरि चलाउने, नराम्रा पोस्टहरू गर्ने, नराम्रो कुरा फलो गर्ने, यस्ता कुरा हामीले गर्नु हुँदैन अनि हाम्रा भाइ बहिनीलाई पनि गर्नु हुँदैन है भनेर भन्नुपर्छ होला है।
त्यो त हो नि, तपाईँहरूले भनेको जस्तो गरिरहेछु नि मैले पनि।
ल राम्रोसँग कार्यक्रम गर्नु होला, शुभकामना छ है।
हजुर धन्यवाद।
बरु हामीले गर्ने सहयोग अरू पनि छन् भने नधकाई भन्नु होला, हामी सहयोगका लागि जहिले तयार छौँ है सोनियाजी।
भइहाल्छ नि वन्दनाजी।
अनि आज भएको छलफल यसै व्हाट्सएप ग्रुपमा यो कुरा छलफल गऱ्यौँ भनेर लेखेर पोस्ट गर्नुपर्छ है हाम्रो अन्य साथीहरूको जानकारीको लागि।
सही कुरा गर्नुभयो तपाईँले रोशनजी।
हो नि म त्यसै गर्छु। ल अहिलेको लागि हामी छुट्टियौँ, पछि कुरा गरौँ है त।
हुन्छ बाई बाई।
बाई बाई।
ल सोनियाजी तपाईँलाई धेरै धेरै बधाई छ है यति राम्रो काम गर्नुभएकोमा, अनि हिजोको कामको धेरैजनाले प्रशंसा गर्नुभएको छ।
धन्यवाद पालिका अध्यक्षज्यू।
युवाहरूलाई के कुराको आवश्यकता छ, कस्ता कस्ता काममा आबद्ध गराउने हो भनेर मलाई त चिन्तै छैन। तपाईँ जस्तो युवा जो हाम्रो पालिकामा हुनुहुन्छ त्यही भएर म ढुक्क छु।
अब त्यो त तपाईँहरूको साथ र सहयोगले गर्दा नै हामीले यति गर्न सकेको हौ नि।
अनि सोनियाजी कालाजार विरुद्ध जनचेतनामूलक सन्देश बजाउनु भयो अनि तीन ठाउँमा चाहिँ सडक नाटक पनि देखाउनु भयो होइन त?
हजुर अध्यक्षज्यू।
अनि अरू चाहिँ के गर्ने सोचमा हुनुहुन्छ त?
अब चाहिँ रेडियोबाट जनचेतनामूलक सन्देश बजाउने, रेडियो नाटक गर्ने अनि स्कुलमा गएर विद्यार्थी भाइ बहिनीहरूसँग छलफल गर्ने।
अनि कालाजार विरुद्ध विभिन्न जनचेतनामूलक फोटोहरू बनाउनु भएको थियो, त्यो पनि मलाई दिनु है। म हाम्रो पालिकाको पेज अनि मेरो फेसबुक आइडीबाट सेयर गरिहाल्छु।
मैले अघि नै पालिकाको इमेलमा पठाइसकेको छु।
ल धन्यवाद। अनि अहिले COVID-19 को बारेमा के काम गर्नुभयो त?
त्यसको बारेमा चाहिँ आज दिउँसो स्कुलमा गएर छलफल गर्ने कार्यक्रम छ।
ओहो ल राम्रो भयो। अनि मैले हाम्रो स्वास्थ्य कर्मी इशाराजीलाई पनि भनेको छु, स्कुलको छलफलको लागि उहाँलाई पनि लिएर जानु होला है।
हुन्छ अध्यक्षज्यू, मैले पनि उहाँसँग कुरा गरिसकेको छु।
जे होस्, हाम्रो पालिकाले तपाईँ जस्तो युवा चाहिँ पाएकै हो, यस्तो त्यस्तो भनिरहनु नपर्ने।
अब अध्यक्षज्यू पनि आफूले सक्ने अनि आफ्नो अगाडि भएको काम गर्न किन रातो पिरो गर्ने, होइन त?
त्यो त हो, तपाईँबाट धेरै कुरा सिक्न सक्छन् है अन्य युवाहरूले।
हजुर ल त अध्यक्षज्यू, अब म चाहिँ जान्छु है।
ल ठिक छ है सोनियाजी, केही सहयोग गर्नु पर्यो भने भन्नु है मलाई।
हस् अध्यक्षज्यू, नमस्ते।
नमस्ते नमस्ते।
ल विद्यार्थी भाइ बहिनी हो, आज चाहिँ हाम्रो स्वास्थ्य कर्मी इशारा मिस अनि म सोनिया दिदी तिमीहरूलाई COVID-19 को बारेमा जानकारी दिन आएका छौँ। अब सुरु गरौँ है त।
हुन्छ मिस।
कोरोना भाइरस अझै पनि छ, त्यही भएर हामीले सावधानी अझै अप्नाउनु पर्छ र त्यसको लागि चाहिँ हामीले सकेसम्म बाहिर भिडभाडमा नजाने, यदि जानै परे पनि मास्क सेनिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ है।
ए हो र मिस।
अनि अहिले कोरोना भाइरस विरुद्धको खोप वितरण भइरहेको छ र यो पल्टमा चाहिँ 65 वर्षको भन्दा माथि उमेर भएको मानिसलाई लगाइँदैछ। तिमीहरूको घरमा पनि 65 वर्ष भन्दा माथिको कोही हुनुहुन्छ भने तिमीहरूले उहाँहरूलाई खोप लगाउन भन्नुपर्छ है।
हुन्छ मिस।
अनि तिमीहरूलाई थाहा छ यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रयोगका लागि अनुमति प्राप्त, यो खोप प्रभावकारी र सुरक्षित पनि छ।
त्यस्तै कोरोना विरुद्धको खोप आफ्नो क्षेत्रको तोकिएको स्वास्थ्य संस्थामा गई निशुल्क खोप लगाउन पाइन्छ।
हो त, खोप लगाउन जाँदा उमेर खुल्ने सरकारी परिचय पत्र जस्तै नागरिकता, भोटर आइडी कार्ड, लाइसेन्स वा ओडाको सिफारिस लिएर जानुपर्छ। अनि खोप लगाएपछि खोप कार्ड पनि लिनुपर्छ र त्यसलाई सुरक्षित राख्नुपर्छ।
यो खोपको 2 मात्रा लगाउनु पर्छ। पहिलो मात्रा लगाएको 8 हप्ता पुरा भएपछि 12 हप्ता भित्रमा दोस्रो मात्रा लगाउनु पर्छ है।
अनि यो खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने, थकान महसुस हुने, ज्वरो आउने जस्ता सामान्य असरहरू हुन सक्छन्। यस्ता असरहरू केही समयपछि आफै ठिक भएर जान्छन्। हामी डराउनु चाहिँ हुँदैन है।
अनि हामीले बुझ्ने कुरा भनेको खोप लगाएपछि पनि साबुन पानीले हात धुने, मास्क लगाउने तथा अर्को व्यक्तिसँग 2 मिटर दूरी कायम गर्नुपर्छ है।
ल अहिले चाहिँ हामीले तिमीहरूको लागि कोरोना भाइरस विरुद्धको एउटा जनचेतनामूलक सन्देश लिएर आएका छौँ, त्यो पनि सुनौ है त।
हुन्छ मिस।
विद्यार्थी बाबु बहिनी लोग, हाम्रो COVID-19 विरुद्ध होसियार और सचेत होके सुरक्षित रहत, एकरे विरुद्ध प्रतिकार करत विद्यालय आवागा है। अब तोहरे लोग मध्य 2 जने आगे आओ COVID-19 विरुद्ध के हमरन के प्रतिबद्धता बतावे के खातिर। अच्छा के आए, हाथ उठाओ तो।
हम कहा वे हेड मिस।
हाँ शाबाश, बहुत बढ़िया तारा। अच्छा आगे आओ, अब कक्षा 8 के तारा के संघरिए 1 जने बबुओ आओ ना। अच्छा हाथ उठाओ, के आई। ओहो ढेरे जने के हाथ उठा है। कक्षा 9 से कमल आगे आओ, बतावे के ओसरी फिर सब विद्यार्थी लोग के आई।
होत है हेड मिस।
अच्छा तारा और कमल अब शुरू करो, ई लियो माइक।
हमरे विद्यालय में घर से आवत जात के और विद्यालय परिसर भीतर हो अनिवार्य नकुना और मुंह तोपेक मेर से मिलाई के मास्क लगावा जाए, एक दूसरे से पर्याप्त सामाजिक दूरी पर बैठा जाए। एकरे साथ साथ हमरे अपने ओ भीड़ भाड़ नहीं किया जाए और वैसन जगह पर जाबो नहीं किया जाए। और हर एक कक्षा खत्म हो एक बाद विद्यालय से व्यवस्था कई गवा साबुन पानी से मीज मीज के हाथ धोवा जाए। एकरे साथ साथ खाए वाला चीज खाए से पहले, खाए के बाद, शौचालय प्रयोग करे के बाद नियमित बरोबर साबुन पानी से मीज मीज के हाथ धोवा जाए।
वही मेर से चेहरा, आँख, नकुना और मुंह नहीं छुआ जाए। खोखत के वा छीकत के नकुना और मुंह रुमाल से या कोहिना से तोप लिया जाए।
और खोखी वा छीक करे के बाद कमती में 20 सेकेंड तक साबुन पानी से मीच मीच के हाथ धोआ जाए।
सही बात बतायो, सब लोग मास्क लगेबे किया गा है। अब तोहरे सब लोग अपने अपने कक्षा में जाई के विद्यालय से व्यवस्था किया अनुसार पर्याप्त दूरी में बैठो। हरेक कक्षा खत्म होए के बाद विद्यालय से व्यवस्था कई गुआ साबुन पानी से मीज मीज के हाथ धोवा जाई। कोविड-19 के यही समय पर हमरे सब बच के कक्षा संचालन करे हमरे प्रतिबद्ध होवा जात है। एकरे साथ साथ घर परिवार और समाज समुदायों में कोविड-19 विरुद्ध के सावधानी सब नियमित रूप में पालना किया जाई।
कोविड-19 विरुद्ध के अभियान के खातिर बिलायती सहयोग नियोग UK-8 के सहकार्य में नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय के द्वारा जनहित में जारी संदेश।
ला तिमीहरुले कुरा बुझ्यौ नि?
बुझिरहेका छौ मिस।
आज कपिल वस्तुको तौली हावामा कालाजार, हात्तीपाइले र कोविड-19 को बारेमा सचेतना जगाउने क्रियाकलाप अन्तर्गत स्कुल सचेतीकरण कार्यक्रम सञ्चालन भएको थाहा पायौँ। त्यसै गरी देशभरिका जुझारू युवाहरू व्हाट्सएप ग्रुपमा जोडिएर माने भन्ज्याङबाट सुरु भएको अभियानलाई देशव्यापी बनाउने पहल सुरु गर्ने बारे कुराकानी भएको पनि आज हामीले थाहा पायौँ।
अब आउँदा दिनहरूमा यो अभियानले कहाँ र कस्तो रूप लिन्छ त्यो थाहा पाउनका लागि सन्चो बिसन्चो रेडियो लहर र यसभित्रको माने भन्ज्याङको कहानी उज्यालो किरणका आगामी भागहरू सुन्दै गर्नुहोला।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको यस प्रस्तुतिले कालाजार रोग यसको निवारणका लागि भएका राष्ट्रिय कार्यक्रमहरूका बारेमा पक्कै पनि हामीले केही नयाँ र उपयोगी जानकारीहरू लिन सक्यौँ भन्ने हाम्रो विश्वास छ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा IVR टोल फ्री नम्बरहरू क्रमशः NTC प्रयोग गर्ने सहभागीका लागि 1660101 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815717789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 11 एवं पछिल्लो खण्डबाट अब हामी प्रस्तुताहरू म उपेन्द्र
अनि म अचला, सहकर्मीहरू दिनेश, सबिन, टीका, पवन, भूपेन्द्र र अनुसँगै बिदा माग्छौँ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्ते, नमस्ते।